أفوض أمري إلى الله إن الله بصير بالعباد ولا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي لم يشهد أحدا حين فطر السماوات والأرض ولا اتخذ معينا حين برأ النسمات كلت الألسن عن غاية صفته والأقول عن كنه معرفته والصلاة والسلام على خير خلقه وأشرف بريته سيدنا ومولانا أبي القاسم محمد الله وأهل بيته الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأراضين صاحب العصر والزمان خليفة الرحمن إمام الإنس والجان الذي بيمنه رزق الورى وبه ثبتت الأرض والسماء اللهم عجل فرجه الشريف ربنا لا تؤاخذنا إن نسينا واخطأنا ربنا ولا تحمل علينا إسرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين أما بعد فقد قال الله وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم يا بني إنها إن تك مثقال حبة من خردل فتكن في صخرة أو في السماوات أو في الأرض يأتي بها الله إن الله لطيف خبير صلوات پڑھیں محمد وعلى محمد پر محمد وعجل فرج میکسیمائزنگ پوٹینشیل آف اور چلڈرن کے عنوان سے یہ ہماری ہونے والی نویں کڑی ہے جس آیت کی تلاوت کا شرف ہم حاصل کر رہے ہیں یہ سورہ لقمان قرآن کا 31st چاپٹر ہے سورہ ہے اس کی 16th آیت ہے کچھ انسٹرکشنز ہیں باپ کے ایک وائز پرسن تھے حضرت لقمان بیٹے کو قرآن نے اس وزڈم کو ہمارے انسانی ہدایت کے لیے پیش کیا خود ایک سلیقہ بتا رہا ہے کہ اچھی چیز کسی کی کیوں نہ ہو لینا چاہیے اور اس کو ایز اے انسپائریشنل فیکٹر بنانا چاہیے اچھی چیز کسی کی کیوں نہ ہو لینا چاہیے لقمان حالانکہ نبی نہیں تھے پروفٹ نہیں تھے لیکن چونکہ ایک وائز انسان تھے اللہ نے ان کے وزڈم کو بیان کیا ہمارے پاس روایات میں احادیث میں اور زیادہ قصے حضرت لقمان سے متعلق موجود ہیں یہ آیت میں ہے کہ یا بنی اے میرے بیٹے او مائی سن کیئرفل رہو ایکشنز کو بہت ایکشن تمہارے تم کو ریفلیکٹ کرنے والے ہیں ایکٹ کرنے سے پہلے غور و فکر کرو اگر تمہارا ایکشن آٹم برابر کیوں نہ ہو مسٹر سیڈ کے ایکول کیوں نہ ہو اور وہ ایکشن اگر وہ تمہارا عمل تم نے پتھر پہ کیا ہو یا آسمانوں یا زمینوں میں وہ تم کو ریفلیکٹ کرنے والا ہے اور یہ حقیقت ہے عمل کی حقیقت یہی ہے ایکشن ریاکشن ہوگا اسی پر پہلے ہوگا ان اللہ لطیف خبیر اللہ بہت لطیف ہے اور جاننے والا اچھی طرح سے کل ہم نے بتایا تھا کہ میتھڈالوجی جو ہے بچوں کے ذہنوں کو ابھارنے کی کئی ہیں اب تک تقریباً 30 کے قریب یا اس سے زائد بیان کر چکے ہیں آگے بڑھتے ہیں. کل ہم نے سنایا تھا کہ قصے جو ہیں قرآن میں موجود ہیں, سٹوریز جو ہیں بہت اچھی چیز ہے. خود حضرت لقمان کی سٹوری یہ بھی بہت اچھی چیز ہے, اس کو بھی الابریٹ کریں, اس کو بھی بیان کریں. آج میں اسی سٹوری سے متعلق کچھ ایسی چیزیں ہیں جس کا تعلق کل میں نے اشارہ کیا تھا, اس کو ذرا سا ڈیٹیل میں جائیں. وہ ہے سائنٹیفک چیزیں جو قرآن نے بیان کی ہیں, اور آج 1400 ایئرس بعد سائنس نے کہا یہ ایکیوریٹ ہیں, بہت ہی ایکیوریٹ ہیں. جیسے ماں کے شکم میں فیٹس کے ڈیولپمنٹ اتنی ایکیوریٹ ہے کہ آج ہمارے پاس اسکیننگ آ گئی ہے, الٹرا ساؤنڈ آ گیا ہے, تب دیکھ رہے ہیں فیٹس کی کیفیت کو بتا رہے ہیں, جنڈر بھی بتا رہے ہیں. لیکن اس زمانے میں نہ اسکیننگ تھی نہ اس طرح کی کوئی آلات اوزار تھے, لیکن اتنی ایکیوریسی کے ساتھ بیان کیا. یونیورسٹی آف ٹورنٹو کا ایک ڈاکٹر, اسی ایریا کا ڈاکٹر ہے جس کا نام ہے ڈاکٹر مور, ایم او او آر ای. اگر آپ لوگ یوٹیوب میں جانا چاہتے ہیں دیکھتے ہیں, اس کے اسپیچز موجود ہیں. اس نے فیٹس کے ڈیولپمنٹ کو تحقیق کی نگاہ سے دیکھا, اور اس نے بتایا کہ اباؤٹ 6 اسٹیجز ہیں. اس سے پہلے بھی اسکالرس نے بتائے ہیں کئی اسٹیجز کو, اس نے بریک ڈاؤن کر کے 6 اسٹیج بنائے. جب وہ پریزنٹ کیا تو وہاں پر ایک مسلمان تھا, اس نے کہا یہ سورہ مؤمنون 23rd چاپٹر, نطفہ مدغہ علقہ کسون العظام فخلقا آخر فتبارک اللہ احسن الخالقین. وہ شاک ہو گیا, کیا کہہ رہے ہیں؟ یہ دیکھو یہ قرآن 1400 سال پہلے یہ 6 اسٹیجز کو تم بیان کر رہے ہو, یہ قرآن کی آیت ہے, 1400 ایئرس پہلے یہ قرآن ریویل ہوا. اس نے کہا گیو اٹ ٹو می, انگلش ٹرانسلیشن لے گیا, اور کئی گزرا وہ تحقیق سے. اس کے بعد اس نے اپنے ایک بیان میں بتایا, آئی وش آئی کوڈ ہیو نون, اگر مجھے پہلے ہی سے معلوم ہو جاتا تو میرے اتنے سال برباد نہ ہوتے. اور یہ بہت ہی اہم ہے, دنیا میں جتنی بھی سائنٹیفک تھیوریز ہیں, تھیوری سے متعلق ایک کامن فارمولا یہ ہے کہ تھیوری مینس کانسٹنٹ چینجز, جس میں مسلسل تبدیلی آتی ہے اس کا نام ہے تھیوری. نالج جو ہے کبھی تبدیلی نہیں آتی, نالج میں کوئی تبدیلی نہیں ہے. قرآن تھیوری نہیں ہے, نالج ہے. ذالک الکتاب لا ریب فیہ ھدی للمتقین. تو قرآن کے سائنس جو ہیں ایز اے تھیوریٹیکل نہ پیش کریں, بلکہ ایز اے پریکٹیکل ڈیمانسٹریشن کر کے, یہ قرآن کی آیت ہے, یہ ڈیمانسٹریشن ہے, یہ ثابت کر رہا ہے کہ 1400 سال پہلے قرآن نے یہ سائنٹیفک گفتگو کی ہے. اس واقعے سے پتہ چلتا ہے کہ بہت سے ایسے رموز قرآن میں موجود ہیں, خواہ میتھمیٹیکل کیوں نہ ہو, خواہ آسٹرونومی کیوں نہ ہو, خواہ ادر سائنسز کیوں نہ ہو, اس میں موجود ہیں. اس کو ایکسپلور کرنا چاہیے, اور ماں باپ کو بھی چاہیے کہ اس پہ تھوڑا سا ہوم ورک کر کے بیٹھیں. مثال کے طور پر سورہ بقرہ کی آیت ہے, ان اللہ لا یستحیی ان یضرب ما بعوضہ, اللہ کو یہ شرم نہیں آتی کہ ایک مچھر کی مثال دے. یہدی اس سے جو ہے, اس مثال سے بہت سو کی ہدایت ہو جاتی ہے, بہت سے گمراہ ہو جاتے ہیں. یہ کہتے ہیں اللہ کی ذات اتنی بڑی مچھر کی مثال دے رہا ہے, لیکن جب آپ تحقیق کر کے دیکھتے ہیں, آپ لوگ جائیے دیکھیے کہ جو مچھر کا ایگ ہے اس کی خصوصیت ہے. مثلا مرغی کے انڈے میں ایک صلاحیت ہے مگر محدود ہے, اگر اس کو صحیح ٹائم پر اس کی سینچائی نہ ہوئی تو وہ گندا ہو جاتا ہے. لیکن یہ جو انڈا ہے اس کا, مچھر کا, وہ اتنا باریک ہے, 0.00001%, اتنا باریک ہے. اس میں کمپیوٹرائز چپ ہے, وہ اس وقت تک ہیچ نہیں ہوتا جب تک کہ ماحول اس کے جینے کا صحیح نہ ہو. یعنی امیزنگ ہے, بہت ہی امیزنگ ہے, قدرت نے اس کے اندر ہی ایک چپ ایسی رکھی ہے कि वो पहले वो माहौल को स्टडी करता है कि पानी है या नहीं, वो माहौल है या नहीं, वो गर्मी है या नहीं, और सब देखने के बाद फिर जब तैयार होता है तो वो अंदर से ऐसे मच्छर बच्चा निकलता है। बाज़ों तो इसके लिए मुमकिन है कि साल गुजर जाए, दो साल गुजर जाए, तीसरे को वो अंदर पड़ा हुआ कहीं और कोने में रहा हो। ये आज की साइंस बता रही है। खुदा 1400 साल पहले कह रहा है अल्लाह को शर्म महसूस नहीं होती कि अल्लाह एक मिसाल दे काहे की, मच्छर की। समझे कि मच्छर की क्या मिसाल दे रहा है, आज साइंस ने बताया। वहाँ साइंस हैज़ टू टेल अस, क्यों नहीं हम लोग दुनिया को बताएं रिसर्च करके, ये हमारी रिसर्च है, ये कुरानी आयत है। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। मोहम्मद वाजिल। उसी तरह से नहल है, सूरह नहल। पांच सूरें हैं जो मरबूत हैं किससे, एनिमल से। नाम दिया गया एनिमल का, पहले बकरा है, दूसरा नहल है, तीसरा नमल है, अनकबूत है और फील है। ये पांच। बकरा के सिलसिले में आज कोई भी ऐसी मशीन तैयार कर लीजिए जिसमें घास डालें दूध निकल जाए, कोई भी मशीन तैयार कर लीजिए, कितनी ही आप स्मार्ट बना लीजिए कि उसमें घास डालें और निकले तो दूध निकले। ये क्या मेकानिज़म है, ये कुदरत इलाही। इसीलिए ज़ात परवरदिगार ने बकरा, सूरह बकरा और कुरान कहते लज्जत लिशारबीन। अभी एक मैं एक हकीम से मिल के आए हमारे ईरान में, उन्होंने कहा कि रिप्लेसमेंट नहीं है मिल्क का, मिल्क को जैसे है वैसे पियो। जो आजकल जो मिल्क मिलता है वो अजीब व गरीब उसमें मिलावट है, लेकिन असल नहीं है। असल जो है उसमें लज्जत लिशारबीन है, उसमें फ़ायदा मंद है। उसी तरह से नहल के सिलसिले में ये किस्से आप जो हैं बच्चों को सुनाना चाहिए, उसके जहन जो खुलता चला जाएगा, जो दफन हैं तो उनके जहनों में बात आएगी कि देर इज़ समथिंग, इसमें काम होना चाहिए। शहद की मक्खी के सिलसिले में जो कुरान ने बयान किया 1400 साल पहले और आज वही साबित हो रही है, उसी तरह से नमल के सिलसिले में, चूंटी के सिलसिले में जो कुरान ने बयान किया वही साबित हो रही है। इससे एक चैप्टर हम खोल सकते हैं, वो वन ऑफ द मेथडोलॉजी, एक भी तरीका यह है कि बच्चों के अंदरूनी दफन शुदा फिक्र को उजागर करने के लिए वो चीज़ें जो बाद में साइंस के तौर पर आई हैं उनको सामने बताना चाहिए। और बहुत सी आयतें ऐसी हैं जिसको हमने टच तक नहीं किया है, बहुत से ऐसे साइंसेस हैं जो हमको मालूम भी नहीं है, उसको हम लोग लीड करना चाहिए। इसके लिए एक मैं एक और एक साथ बताऊंगा इसके, और जैसे हमारे पास स्कॉलर्स गुजरे हैं, हम क्यों नहीं ये करते, जैसे महफिल मुर्तज़ा माशाल्लाह अच्छे वेल ऑर्गेनाइज लोग हैं, आप लोग ये करें जैसे इमाम सादिक अलैहिस्सलाम की शहादत में मोहम्मद, या विलादत में मुस्लिम साइंटिस्ट उनमें स्टॉप ऑफ द लिस्ट जो है, आप ऑनलाइन जाएंगे तो आपको अच्छा खासे मिल जाएगी, थोड़ी सी डिस्क्रिप्शन के साथ, बास के फ़ोटोज़ के साथ भी हैं। जाबिर इब्ने हयान, केमिस्ट्री का फादर कहा जाता है, और आज पूरे वेस्टर्न कंट्री में कोई भी केमिस्ट्री की किताब ले जाएं यूनिवर्सिटी में, फादर ऑफ केमिस्ट्री इज़ जाबिर इब्ने हयान। कौन है जाबिर इब्ने हयान, मौला इमाम सादिक अलैहिस्सलाम के शागिर्दों में से। एक सलवात पढ़े मोहम्मद वाले मोहम्मद पर। मालूम है आप लोग अटेंटिव हैं, मगर सलवात अच्छी तरह से पढ़िए मोहम्मद वाले। इसकी मूवी बन गई है, इसकी ऑलरेडी मूवी बनी है जाबिर इब्ने हयान की, लेबनीस जो एक हमारा ग्रुप है। हम लोग ज़रा इस पर अगर बिजनेस वाइज भी सोचें अच्छा खासा कमा भी सकते हैं, मगर हमारे बिजनेसमैन लोग इस पर ज़रा काम करें, दीन की खिदमत भी है और कमाई भी है। वो है इसको प्रोफेशनली डब करना चाहिए, हमको री इन्वेंट करने की ज़रूरत नहीं है, करने के लिए आपको मिलियंस चाहिए। ऑलरेडी इस पर काम हुआ है, कार्टून्स हैं और ऐसे मूवीज़ हैं जिस पर बहुत काम हुआ है, हत्ता ब्लैकबस्टर में कम नंबर वन आई हैं। ईरान के बाज मूवीज़ ऐसी हैं जो वर्ल्ड के सिनेमा हॉल्स में भी नंबर वन आए हैं, उनको जो है डबिंग की जाए, उनकी नीचे जो है वो आ जाए उर्दू में या अंग्रेज़ी में, तो वो फ़ायदेमंद नहीं है। डबिंग हो वो भी प्रोफेशनल हो। और ये भी मुझे इत्तला है कि जैसे इंडिया में अबाउट 10% शोबिज में शिया मौजूद हैं, और यहाँ तो सुना 50% से ज़्यादा मौजूद हैं। उन लोगों के काम है कि इसमें उतरें और एक बेहतरीन फ्यूचर हमारे फ्यूचर बच्चों के लिए, ताकि ये बच्चे एक ऐसे साइंसदान बने कि बजाय इसके कि दूसरों से सीखें ये मास्टर्स बने। ये ख़ुद एक सलाहियतों को उभारने का एक तरीक़ा है। मौला अमीर अल मोमिनीन अली इब्न अबी तालिब अलैहि सलातु वसलाम, एक खुतबा है, उस खुतबे का नाम है खफाश, खुतबे खफाश। खफाश यानी जिसको बैट कहते हैं हम लोग अंग्रेज़ी में, उर्दू में चिमगादड़। मौला अमीर मोमिन जैसी ज़ात चिमगादड़ से मुतालिक पूरा खुतबा इंशा किया है। क्या माने हैं इसके? माने ये हैं कि मौला साइंटिफिक जो चीज़ें मौजूद हैं उसको उभारना चाहते हैं, हम लोगों को सिखाना चाहते हैं कि इल्म ये नहीं है कि सिर्फ नमाज़ पढ़ो, रोज़ा रखो, हज करो, ज़कात दो, आइम मासूमिन, सिर्फ ऐसे ही नहीं थे, बल्कि साइंटिफिक चीज़ों को भी। मैंने साल गुज़श्ता एक अशरा पढ़ा है यहाँ पर ईरानियन में, क़ुरान एंड साइंस, अहले बैत एंड साइंस के उनवान से मौला अमीर मोमिनीन ने बहुत से ऐसे अकवाल बयान किए हैं जो बाद में प्रूव हुए हैं साइंटिफिकली इट इज़ राइट। तो क्यों साइंस दुनिया बताए कि ये सही है, पहले ही से हम खुद ही क्यों ना बनाए? खफाश के सिलसिले में ये जो बैट है इसके सिलसिले में पहला वो शख्स है जिसने, ये साइंसदान कह लीजिए मौला अमीर मोमिनीन, जिसने पहली मरतबा ये बताया बैट जो है आँख के ज़रिए से नहीं जाता, उसके पास एंटेन है, एंटेन का लफ्ज़ है, एंटेन एंटेना है, उसके पास एक हवास है जिसके ज़रिए से वो तलाश करता है, अपनी जगह जाता है। 1400 साल पहले मौला अमीर मोमिनीन बता रहे हैं कि कैपेसिटी इंसान की, इंसान कहाँ तक क्या हासिल कर सकता है। अल्लाह ने, खुदा ने कुरान मजीद में करे, पूरी कायनात को मैंने बेकार नहीं बनाया। आप जानते हैं कि ये प्लेन जो बनी है, प्लेन की लैंडिंग और टेक ऑफ, ये तमाम चीज़ें कहाँ से सीखा उन्होंने? परंत से सीखा। परंत को उन्होंने डब किया, उसको टेक्नोलॉजी में ला करके उड़ाने सिखाया। और हकीकत में ये परंत, जैसे चील को लीजिए, कैसे जब उड़ती है तो कैसे उड़ती है, कैसे पर को फैलाती है, जब लैंड करती है तो कैसे वो सिमटती है, उसी को लेकर के उन्होंने कॉन्स्टेंट एग्ज़ाम किया, नतीजा निकाला और आपके सामने ये पेश किया। हकीकत है ये, उठा कर दी गई साइंटिस्ट चीज़ें। खुदा ये कह रहा है कि ये कायनात तुम्हारे लिए क्या है? एक मेंटोर है, तुम्हारे लिए एक नमूना है, इसको देखो, डिपिक्ट करो इसको, इसको तुम लोग अपनी तरफ से एक पेश करो। क्यों हम लोग हमेशा जो है दूसरे के डिपेंडेंट क्यों हों? हम ही क्यों नहीं आगे बढ़ें? हमारे पास क्यों नहीं बू अली सीना? लेकिन हम लोगों को इसमें लगा दिया गया है, खून इन मातम करना या नहीं करना, किसी मौली साहब ने कोई शोशा छोड़ दिया उस पर बहस हो रही है, व्हाट्सअप में सिर्फ यही बहस है पूरे मुहर्रम में कि फ़लाँ जाकिर ने ये कह दिया, फ़लाँ मौलवी ने ये कर दिया। हमारी एनर्जी नेगेटिव चीज़ों में ख़त्म हो रही है, ये पॉजिटिव एस्पेक्ट नहीं है, इसको हम लोगों को बदलना चाहिए, इन चीज़ों पर बहस ही नहीं करना चाहिए। इसका नाम है इल्म-ए-कलाम, यानी साइंस ऑफ आर्ग्यूमेंट। साइंस ऑफ आर्ग्यूमेंट से कोई फ़ायदा नहीं है, सिर्फ बात करते चले जाए नतीजा। एक चीज़ मैंने अभी इससे पहले वहाँ पर बयान की और अच्छी चीज़ें जो इससे मरबूत भी हैं मगर बहुत टची है, बहुत ज़्यादा गहरी है, वो बयान करूँ। एक सलावत पढ़े मोहम्मद वाले मोहम्मद पर, नहीं मानो हमारे स्कॉलर को मैं उनको मरहूम कहूँ, खुदा उनके हयात को लंबी कहूँ, करे करूँ, बहुत ही अच्छे हमारे स्कॉलर्स को यह मारा गया, जिस तरह से इमाम मासूमीन को, जैसे शहीद बाकर सदर जैसा कोई मुख नहीं था दुनिया में। दो किताबें उनकी, अवर फिलॉसफी अवर इकोनॉमी, इस्लामिक बैंकिंग सिस्टम, हाउ कैन ए बैंक अर्न विदाउट इंटरेस्ट, साबित किया उन्होंने। ऐसे 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 बड़ी दिमागों को चुन चुन के मारा गया। उनमें से انہی کے خاندان سے مربوط موسیٰ صدر ہیں جن کو لیبیا جاتے ہوئے کہاں ہضم کیا کہاں ختم کیا ابھی تک کسی کو پتہ نہیں ہے. موسیٰ صدر کی ایک تقریر کا ایک حصہ ہے جس نے مجھے بہت یعنی بہت ہلایا. میں نے اس سے پہلے بھی شریکت الحسین میں بیان کیا, یہ جملہ یاد رکھ لیجئے, کسی قوم کو اس کے آرگیومنٹ جو لاجیکل آرگیومنٹس ہیں اس سے پروف کرنے سے کچھ نہیں ہوتا. کسی قوم کو دیکھنا ہے تو اسی طرح سے ہے جیسے درخت کو دیکھ کر کے ہم کہتے ہیں یہ آم کا درخت ہے جی, یہ امرود کا درخت ہے, پھلوں کو دیکھ کر کے نتیجہ نکالتے ہیں. قوم کو بھی قوم والوں کو دیکھنا ہے کہ ان کے پاس ہے کیا, تاکہ کتنا پینفل ہے اگر ہماری قوم امانت دار ہے, دیانت دار ہے, جھوٹ نہیں بولتی ہے اور چوری نہیں کرتی ہے, عورتوں کے جو ہے پروسیس کو جو ہے چوری نہیں کرتی, بٹے بازی نہیں کرتی. بڑے لوگ بٹے بازی نہیں کرتے, اتنی بڑی بڑی بٹے بازی کرتے ہیں کہ بڑے بڑوں کو بھی زندان میں جانا پڑتا ہے. صلوات پڑھیے محمد والے محمد اللہ. کتنا خطرناک جملہ ہے. تو اگر کسی قوم کا رزلٹ دیکھنا ہو تو کتنے ایجوکیٹڈ ہیں اس میں دیکھ لیجئے, کتنے امین ہیں اس میں دیکھ لیجئے, کتنے سچے ہیں ان میں دیکھیے. یہ بہت ہی گہرا جملہ, اس پہ آپ تھیسس لکھ سکتے ہیں, اس پہ آپ کام کر سکتے ہیں. ہمارا یہ پرابلم ہے, اس پرابلم کو سالو کرنا چاہیے. انشاءاللہ الحمدللہ خدا کا شکر ہے بہت کچھ تبدیلیاں آئی ہیں, انشاءاللہ آئے گی بہتری ہوگی, یہ نئی نسلیں انشاءاللہ ظہور کے قابل ہو جائیں گے. اکثر بات پڑھے محمد والے محمد اللہ. فعجل فرجا. میں شب جمعہ کو ظہور سے متعلق جو میرے مربوط ہے اس موضوع سے وہ بھی بیان کروں گا. یہ دو چیزیں, ایک تو قصہ گوئی بچے کے ذہن کو بہت زیادہ اس کے ذہن میں ایک اچھی حس پیدا ہوگی, دوسرے وہ قصے جو سائنٹیفک قصے قرآن میں, وہ آیتیں جو سائنٹیفک ہیں ان کو بھی الیبوریٹ کرنا چاہیے. اور آلریڈی موجود ہیں ہمارے پاس بہت سی کتابیں, اس کی مدد سے ماں باپ اسی وقت کر سکتے ہیں جبکہ تھوڑا سا ٹائم اپنے لیے بھی دیں اور اپنے بچوں کے لیے بھی دیں. عموماً ہم لوگوں کی دنیا اتنی گنجلک ہو گئی ہے اور اس میں سب سے بڑا پیچیدہ مسئلہ آ گیا ہے ہاتھ میں گیجٹ. یہ گیجٹ سے ذرا سا کنٹرول سے استعمال کریں گے انشاءاللہ بہت اچھا ہوگا. کوشش کیجئے, مجمع سے سارے درخواست کرتا ہوں جو سن رہے ہیں, ساری دنیا بہت سے لوگ سن رہے ہیں, بہت سے ای میلز آتے ہیں, سب سے گزارش ہے کہ ٹائم ٹیبل بنائیے اس کو استعمال کرنے کا. کاہے کے لیے استعمال کروں گا, کتنا استعمال کروں گا, اس لیے کہ بچے تنگ آ گئے ہیں. ابھی لاسٹ ویک ہی ہمبرگ میں بچے نے پروٹیسٹ نکالا ہے, بچوں نے پروٹیسٹ نکالا ہے کہ کہا ہے کہ میرے ماں باپو تم لوگ جو ہیں یہ ہاتھ سے چھوڑو, ہماری طرف بھی دیکھو, ہمارا بھی خیال کرو. یہ حقیقت ہے, یہ باقاعدہ سیکولر دنیا نے ہم کو اس طرح سے مدہوش کیا. ایک صلوات پڑھے محمد والے محمد پر اللہ. وعجل. اور ایک پوائنٹ جو آج جو بیان کرنے کا ہے, کبھی بھی بچے کو مقایسہ مت کیجیے. کبھی او تیرا چچازاد بھائی دیکھ اتنے مارکس لایا, تمہارا کزن دیکھ اتنے مارکس لایا, تم بدھو ہو, وہ اس کا ایوریج 70% ہے, تمہارا 50%, اس کی زندگی کے لیے بہت ہی خطرہ ہے, وہ بچہ کبھی ابھر نہیں سکتا. کبھی کمپیئر مت کیجیے, کمپیئر کرنا ہو تو اس کے ہی رزلٹ سے اس سے کمپیئر کیجیے. ماشاءاللہ تم لاسٹ ٹائم پہ لاسٹ ایئر جو ہے 50% تھے, اس سال 60% ہو گئے ہو, ماشاءاللہ یو کین ڈو اٹ, یو کر سکتے ہو, محنت کرو, کوشش کرو اور آگے بڑھو گے. کمپیئر کبھی کسی خاندان کے کسی بچے سے کرنے سے اس کے ذہن کی جو صلاحیت ہے وہ مفقود ہو جاتی ہے. یہ میرا نہیں ہے, تمام یہ جو پوائنٹس بتا رہا ہوں ایکسپرٹس بتا رہے ہیں جنہوں نے بہت محنت کی. ایجوکیٹرس اس میں انوالو ہیں, اس میں چائلڈ سائیکالوجسٹ انوالو ہوں. آئی ایم نتھنگ, میں صرف گیدر کر کے آپ کے سامنے پیش کر رہا ہوں, قرآن سے کمپیئر کرنے کی کوشش کر رہا ہوں. حقیقت یہی ہے کہ ہم لوگ عموماً بہت زیادہ کوشش کرتے ہیں کہ کسی بچے کو کسی سے کمپیئر کر کے بتائیں. اس سے یہ سائیکولوجسٹ کہتے ہیں کہ وہ بچہ ڈسٹروائے ہو جائے گا, وہ کبھی ترقی نہیں کر سکے. البتہ ہے کہ اسی کو اسی سے उसी के पॉइंट से बता सकते हैं, उससे फ़ायदा होगा, मुमकिन है कि तरक्की करें, उसकी हिम्मत अफजाई दिलाएं। गिरने वाला ही उठता है, जो हारते हैं वही कामयाब होते हैं। हर एक टीम जीतती नहीं है, बहुत मरतबा हारती है, वो हारने के बाद सीखती है कि व्हाट वर द फ्लॉज, मेरी ज़िंदगी में फ्लॉज क्या थे। बच्चे के साथ बैठ करके बाकायदा बैठें कि वेयर डिड वी गो, मैं कहाँ गया तुम्हारे साथ रहा, क्यों तुम्हारे मार्क्स कम आए, बजाय इसकी कि मैं बोलूँ कि तुम में कमी थी, हमने कहाँ पर गलती की है कि तुमने कम मार्क्स लाए, तो बताओ हमारी क्या कमी है। तो इससे बच्चा जो है हिम्मत अफजाई पैदा करेगा और उसमें तब्दीली आने की गुंजाइश मौजूद है। अज़ीज़ान गिरामी, एक जुमला बहुत ही अहम जुमला वो है, बच्चे हमारे पास अमानत हैं। मैं नौजवान बच्चों को एक हदीस सुनाता हूँ, बुज़ुर्गों के लिए भी हदीस सुनाता हूँ, उसके बाद एक आयत, उसके बाद आपकी ज़हमत तमाम। हदीस में है कि रोज़े क़ियामत जब तक चार सवालों का जवाब नहीं देंगे कोई आगे नहीं बढ़ सकेगा। नंबर वन, तुमने कमाया कैसे, खर्च किया कैसे, इसलिए कि इस्लाम में कमाना कमाल नहीं है, हलाल कमाना कमाल। मैं तो बाज़ वक़्त कहता हूँ कि मज़दूरों को मज़दूरी की दौलत मालूम नहीं है, बहुत बड़ा दौलतमंद दुनिया में मज़दूर है, इसलिए कि मेहनत की मज़दूरी करता खाता है। क्या कहाँ से कमाया, कैसे खर्च किया। दूसरा, हयात लाइफ को तुमने कहाँ से गुजारा, किस मकाम पे गुजारा, सवाल होगा। अच्छा, लाइफ का पूछ लिया, उसके बाद है तुम्हारी जवानी को तुमने कहाँ गुजारा। अभी अजीब है, लाइफ का पूछ लिया था, जवानी क्यों, जिसको कहते हैं प्राइम टाइम। प्राइम टाइम बच्चे का 7 ईयर्स के बाद शुरू होता है और 28 ईयर तक, अगर उस वक्त तक उसने अपने आप को नहीं संभाला फिर लाइफ टाइम उसकी ठोकर है पूरी। तो ये 7 ईयर से लेकर के 20, इसीलिए कहा जाता है कि चांद, ये एक सलवात पढ़िए मोहम्मद, यसअलूनका अनिल अहिल्ला, ये लोग पूछ रहे हैं क्रेसेंट से मुतालक, हिलाल से मुतालक। कुल ही अम मवाकीतु लिन्नास, कुरान 1400 साल पहले, इनसे कह दो ये टाइम निकालने का एक सिस्टम है। आप जानते हैं कि मून की जो लाइफ है 28 डेज की है, 4 क्वार्टर्स होते हैं, फर्स्ट क्वार्टर, सेकंड क्वार्टर, थर्ड क्वार्टर एंड फोर्थ क्वार्टर। 28 को अगर 4 से तकसीम करेंगे तो 7 निकलेंगे। ये 7 डेज जो बनाए गए हैं कहाँ से बनाए गए हैं, ये चांद की हयात से ही, क्वार्टर से ही 7 डेज बनाए गए। 2 दिन कभी मोहाक में जाता है जिसको वेन कहते हैं, या कभी 1 दिन मोहाक में जाता है। अगर 1 दिन गया तो उस महीना 29 का हो गया, अगर 2 दिन गया तो हो गया 30 का। ये चांद की हयात। इसी तरह इंसान भी 4 क्वार्टर्स हैं, 1st 7, 2nd 7, 3rd 7, 4th 7। ये 3rd क्वार्टर तक माँ बाप जिम्मेदार हैं। रिवायतों में है कि रोज़े क़ियामत नामे आमाल जब आएंगे तो इंसान देखेगा, मालिक ओ हो हो हो, ये तो मैंने किया ही नहीं है, ये ऑफिस की गड़बड़, पाकिस्तान गवर्नमेंट की तरह तो ये तो नहीं है, इंडिया पाकिस्तान की गवर्नमेंट, परवरदिगार ये मैंने क्या किया, ये तो किया ही नहीं है, ये गुनाह जो मेरे नामे आमाल में लिखा है तूने नहीं, मैंने किया नहीं। अल्लाह की आवाज़ आएगी, आवाज़ आई हातिफ की, ये तेरे बेटी ने किया, तेरे बेटे ने किया। 21 साल तक जो गुनाह बच्चा करता है वो काथे में किसके जाता है, माँ बाप के, बाप के विलबली है। और कहीं लड़के कल से कहेंगे हम तो करेंगे हमारा पूरा वालिद बुजुर्ग हुआ, ऐसा नहीं, आप भी जिम्मेदार हैं, बिकॉज यू आर द डूअर और इट इज़ गोइंग टू रिफ्लेक्ट यू, और तुम पर रिफ्लेक्ट करने वाला है। ये हदीस इसको वॉर्न कर रही है, टाइम के यूटिलाइजेशन पर वॉर्न कर रही है, कितनी अहमियत है तरबियत की, कितना अहम है तरबियत करना बच्चे की। 7 यानी 21 ईयर्स तक, इसके बाद बच्चा अपने पैरों पर है, बच्ची अपने पैरों, 21 ईयर्स, 21 ईयर्स के बाद 7 ईयर्स का ज़माना, ये ज़माना आपका एक्सपेरिमेंटल ज़माना है, جس میں آپ ایکسپلور کرتے ہیں یا تاجر بننا چاہیں یا بہترین پروفیشنل بننا چاہتے ہیں, ڈاکٹر ہے تو ڈاکٹر بنا, انجینئر بن جا, 28 میں جو ہے کامل ہوگی اس کی زندگی, اب وہ از ریڈی ٹو ریوارڈ دی سوسائٹی. یہ 28 ایئرس اجتماع سے پہلے نفس کا اپنا ڈیولپ کرنا, جب تک کہ ہم ڈیولپ نہیں ہوئے سوسائٹی ڈیولپ نہیں ہوتی. تو یہ ڈیولپمنٹ کے لیے لازمی ہے کہ ماں باپ بچے کا ساتھ دیں. ہر بچہ ہمارے سامنے امانت ہے, امانت ایز اے ٹریجر ہے. یہ ٹریجر کو اسی طرح سے سوسائٹی کے حوالے کرنا, اللہ کے حوالے کرنا. سب کو سکھایا مگر دین نہیں سکھایا تو کیا ہوگا؟ بہت سے لوگ میں نے دیکھا ہے کہ وہ مرنے کے بعد سرانے کوئی کرایہ دار یاسین پڑھ رہا ہے, بیٹا رہتے ہوئے نہیں پڑھ سک رہا. یہ بھی اچھی چیز نہیں ہے, بلکہ بچے کی تربیت ہونی چاہیے. یہ بریکٹ کی بات ہے مگر بہت ہی اہم بات ہے. چار سوال کیے جائیں گے روز قیامت. نمبر ون, تم نے کمایا کہاں سے, خرچ کیا کہاں سے؟ نمبر ٹو, تمہاری زندگی کہاں گزارا؟ نمبر تھری, تمہاری جوانی کہاں سے, یعنی جوانی یعنی پرائم ٹائم. اس کے بعد ہے محبت اہل بیت ہے یا نہیں. صلوات پڑھیے محمد والے محمد. اللہ لو آف اہل البیت موٹیویشن فیکٹر ہے. یہ نہیں کہ دنیا نہیں رکھتی ہے, بہت رکھتی ہے. ابھی آج افریقہ میں جو ہے جنگل کی آگ کی طرح شیعزم پھیل رہی ہے, اس لیے کہ جانتے تھے ابھی تک ان کو پتہ ہی نہیں تھا, آج معلوم ہو رہا ہے. پورے عربین پیننشولا میں, آپ کو ایجپٹ میں کہیں آزاداری کا نام نہیں تھا, حسینیہ کا نام نہیں تھا, آج موجود ہے. وہاں لیبیا میں کہیں نام نہیں تھا, الحمدللہ. مگر ہم لوگ ذرا سا اور محنت کریں, کام کریں اپنے سیلف ڈیولپمنٹ میں, یہ ریفلیکشن ہوگا دوسری قوموں تک. مگر ہم کو فوکس کرنا ہے ہمارے بچوں پر. فوکس کرنے کے لیے ہم خود ذرا سا ٹائم دیں, ذرا سا اپنی ریسپانسبلٹی کو پہچانیں. حضرت لقمان کا ایک چھوٹا سا قصہ, اس کے بعد آپ کی زحمت تمام. یا بنا یہ حدیث بھی دیکھیے بہت اچھی طرح سے, بہت خوبصورت ہے. یہ بھی انسان کو جو ہے مائنڈ باگلنگ کہتے ہیں. ہم یہ سمجھتے ہیں کہ نفس ہمارا ہمارے ہاتھ میں ہے, آئی ہیو اے پاور. مولا امام باقر علیہ الصلوۃ والسلام, اللہ نے فرمایا, بہت سے ائمۃ معصومین نے انبیاء سلف کے قصے سنائے ہیں, یعنی جو پریویس پروفیٹس ہیں ان کے قصے سنائے ہیں. مولا نے کہا کہ لقمان نے بیٹے کو یہ درس دیا, بیٹا کوشش کرو نہ سونے کی. ہیں میرے ساتھ آپ لوگ؟ بہت ہی اچھا خط. بیٹا سونے کی نہ کوشش کرو, کوشش کرو نہ سونے کی, نہ سو. بیٹے نے کہا امکان نہیں ہے, ایک دن ایک وقت تو تھکوں گا, سونا ہی پڑے گا. اچھا اب سو گئے ہیں, کوشش کرو نہ اٹھنے کی. سونے کی کوشش, نہ سونے کی کوشش کرو. اب جب سو چکے ہو تو نہ اٹھنے کی کوشش کرو. بیٹے نے کہا نہ, یہ نہیں ہے. فثبت, ثابت ہوا تمہارا نفس تمہارے ہاتھ میں نہیں ہے, کوئی اور. سلانے والا بھی وہی ہے, جگانے والا بھی وہی ہے. قرآن کی آیت ہے, واللہ یتوفی الانفس حین موتها والتی لم تمت فی منامها. اللہ نفسوں کو کیا کرتا ہے, کھینچ لیتا ہے جب اس کا ٹائم آتا ہے, مگر نیند میں نہیں لیتا. موت کو نیند سے قریب کر کے بتایا. اچھا میں کیوں یہ لے کر کے آیا, سب مولانا موت کا تو سبجیکٹ نہیں تھا, لائے کیوں؟ آج سلیپ ڈس آرڈر کلینک سارے ورلڈ میں تحقیق کر رہے ہیں, بعض لوگوں کو جو نیند نہیں آتی, کیوں نہیں آتی؟ اور نیند آتی بھی تو نیند ہے کیا, یہ خواب ہے کیا؟ واٹ از دس؟ اسلام نے خواب کو باقاعدہ بہت ہی اہمیت دی. حضرت یوسف کا خواب اور یوسف کے خواب کے اندر انمیٹس جو حضرت یوسف کے ساتھی ہیں ان کا خواب, بادشاہ کا خواب, رسول اللہ کا خواب, پورے ہمارے پاس قرآن مجید میں اس کا بہت زیادہ اہمیت دی گئی. خواب ایسی چیز نہیں ہے. خواب کو ایز اے سائنٹیفک کیوں دیکھ رہے ہیں؟ قرآن کی یہ آیت, سورہ زمر کی آیت, وَاللَّهُ يَتَوَفَّ الْأَنفُسَ حِينَ مَوْتِهَا وَالَّتِي لَمْ تَمُتْ فِي مَنَامِهَا. اللہ جب ٹائم آتا ہے نفسوں کا کھینچ لیتا ہے, جو نیند میں اس کی موت نہیں آتی. تو اس کے معنی کہ ہمارے ارواح اللہ کی بارگاہ میں گئے, اللہ کہتا اچھا تم رک جاؤ, تم جاؤ, تم جاؤ, تم جاؤ, تم رک جاؤ. بہت سے ایسے لوگ ہوتے رات کو سوئے, صبح اٹھے ہی نہیں, ختم ہو گئے. فَيُمْسِكُ الَّتِي قَضَى عَلَيْهِ الْمَوْتُ وَيُرْسِلُ الْأُخْرَى إِلَى أَجَلٍ مُّسَمًّى. جس کا ٹائم آتا اس کو روک لیتا, جس کو نہیں آتا اسے کہتا واپس جاؤ. ان اس کے بعد یہ آیت, اِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ. یہ اس کے لیے جو ریسرچ کرنا چاہتے ہیں, سمجھنا چاہتے ہیں. نیند کو جتنا آپ سمجھیں گے اتنا حیات بھی سمجھ میں آئے گی, اتنی موت بھی سمجھ میں آئے گی. صلی اللہ علیک یا ابا عبداللہ وعلی الارواح التی حلت بفنائک وانا اخذ برحلک علیکم من السلام ابدا ما بقیت وبقی اللیل والنہار. السلام علی الحسین وعلی علی ابن الحسین وعلی اولاد الحسین وعلی اصحاب الحسین. عباس نے چراغ وفا کے جلا دیے, عباس نے چراغ وفا کے جلا دیے, منہ سے نہیں عمل سے ثبوت وفا دیے. حد ہے کہ مشق بھرنے میں جو ہو گئے تھے تر, عباس نے ان ہاتھوں کو اپنے کٹا دیے. ابراہیم الذی وفا, ابراہیم کو حضرت ابراہیم کو اللہ نے وفادار کہا ہے. ابراہیم الذی وفا, جس نے وفاداری کی. اور کربلا میں عباس جیسا کوئی وفادار نہیں ہے. آپ زیارت میں ایک جملہ پڑھتے ہیں, یغبتہ بہ الاولون والآخرون, یعنی حضرت عباس کا اسٹیٹس آپ جانتے ہیں کہ شہداء کربلا کا الگ الگ اسٹیٹس ہے. حضرت عباس کا جو مقام ہے, اگلے والے پچھلے والے رش کریں گے کس مقام پر ہیں. کیا چیز حضرت عباس میں تھی وہ عجیب و غریب ہے, اس کو سمجھنا بہت ضروری ہے. میں خصوصاً ماتمدار نوجوان سمجھیں, جذبات کو امام کے حوالے کرنا ہی ولایت ہے. حضرت عباس کی ولادت کے بعد جب گود میں عباس کو مولا نے لیا, جناب ام البنین کہتی ہیں میں نے دیکھا کہ عباس کے بازوؤں کو امام نے بوسہ دینا شروع کیا. ام البنین نے پوچھا یہ آپ عجیب و غریب دنیا گالوں کو بوسہ دیتی ہے, آپ بازوؤں کو آنکھوں سے لگا رہے ہیں اور بوسہ دے رہے ہیں. مولا نے فرمایا ام البنین میں دیکھ رہا ہوں یہ بچہ میرے بیٹے کی مدد میں دونوں ہاتھوں کو کھولے گا. اجرکم اللہ. حضرت عباس, شب عاشور ہے اور حضرت عباس تلوار پر سائیکل کر رہے ہیں, انہیں شارپننگ دی سوارڈ جس کو کہتے ہیں, تل کل تیاری کرنا ہے. سامنے مشعل جل رہی ہے. بعض وقت بعض نام دونوں ساتھ ساتھ لینا پڑتا ہے. اگر سرکار کا نام لیں گے تو فاطمہ زہرا ساتھ ضرور ہوں گی, اگر آپ حسین کا نام لیں گے تو زینب ساتھ ضرور ہوگی, اگر آپ عباس کا نام لیں گے تو سکینہ ضرور ہوگی. ابھی علم نکلنے والا ہے, اس کے ساتھ مشکیزہ یہ بتا رہا ہے چچا مجھے آپ بھلا نہیں سکتے, میں بھی ساتھ ساتھ چلوں گی. یہ دونوں ساتھ ساتھ. حضرت عباس تلوار پر سائیکل کر رہے تھے, سامنے مشعل جل رہی تھی, چراغ جل رہا تھا, چہرے پر جلال کے آثار نمودار تھے. سکینہ کی نگاہ چچا پہ پڑی, بھاگی ہوئی آئی, چچا بابا بابا دیکھیے چچا کو غصہ آ گیا ہے. یعنی جلال عباس کو دیکھ کر سکینہ سمجھی کہ غصہ آ گیا ہے. امام حسین سمجھ گئے یہ جلال ہو بہو علی کا جلال ہے, اس کو سنبھالنے کے لیے ثانی زہرا کی ضرورت ہے. آئے زینب کے پاس, زینب جاؤ عباس کو ذرا روک دو. تاریخ کہتی ہے کہ زینب گئیں قریب, آواز دی عباس, جواب نہیں آیا. دوسری مرتبہ کہا عباس, جواب نہیں آیا. تیسری مرتبہ کہا ماں فاطمہ. عباس نے دیکھا سامنے شہزادی زینب ہے, کھڑے ہو گئے. شہزادی آپ کے آنے کی ضرورت ہی نہیں تھی, آپ حکم دیتے تو میں خود آ جاتا تھا, آپ نے زحمت کیوں فرمائی؟ عباس مسئلہ کچھ ایسا تھا کہ مجھے آنا پڑا. کہ ایسی بات کیا ہے کہ آپ تشریف لائیں؟ بتائیں اگر آپ حکم دو, میرے اختیار میں ہو تو میں دنیا آپ کے قدموں پہ ڈال دوں. کہ عباس ایک ایسی چیز مانگوں شاید تمہارے لیے مشکل ہو. کہ شہزادی بتائیے کیا بات ہے؟ کہ عباس اس تلوار کو نیام میں رکھ لو. عباس اس تلوار کو نام میں رکھ لو. سمجھ گئے عباس یہ زینب نہیں ہے, اس کے پیچھے ولایت کا ہاتھ ہے, ولی کا ہاتھ ہے. عباس نے تلوار کو نام میں رکھتے ہوئے انا للہ اجرکم علی اللہ. ہم لوگ زیارت میں ایک ٹکڑا پڑھتے ہیں, یہ زیارت امام باقر علیہ الصلوۃ والسلام کی, امام جعفر صادق کی. یا لیتنی کنت معکم, اس سے پہلے کیا ہے؟ بے ابی انتم و امی, میرے ماں باپ آپ پر فدا, میرے ماں باپ آپ پر فدا, میرے ماں باپ آپ پر فدا, میرے ماں باپ آپ پر فدا. زیارت کا ٹکڑا ہے, مولا معصومین نے امام حسین سے کہا ہے بے ابی انت و امی. ایک جملہ کو رونے کے لیے کافی ہے. امام حسین روز عاشورہ کم از کم تین مرتبہ کہتے ہیں عباس سے بے ابی انت و نفسی, میری جان تجھ پہ قربان. میری جان تجھ پر قربان عباس, میری جان تجھ پر قربان. جب آئے عباس اجازت کے لیے امام حسین نے کہا تم تیار ہو گئے؟ کیسے ممکن ہے؟ عباس تم چلے جاؤ تو تحیق دنیا ہے, بہت ہی حالت بدل جائیں گے. معلوم ہے تم علمدار لشکر ہو. عباس نے سر جھکایا, مولا جب لشکر ہی نہیں رہا تو کس کی علمداری کروں؟ عباس جب تک تم رہو گے یہ بیبیوں کو سکون ہے, بیبیاں مطمئن ہیں. سب چلے جائیں چلے جائیں, مگر عباس تو ہے, سب کو اطمینان ہے. امام حسین نے سینے سے لگایا جاؤ خدا حافظ. تاریخ کہتی داخل و خیام میں جناب زینب سے کہا شہزادی ذرا وہ مشکیزہ لا دیجئے. بیبی وہ مشکیزہ سننا تھا, سکینہ لائی مشکیزہ. زینب سمجھ گئی عباس جا رہے ہیں. کبھی غور سے عباس کو دیکھا, بازوؤں کو دیکھا, عباس کو دیکھا, بازوؤں کو دیکھا. پوچھا عباس نے شہزادی کیا دیکھ رہی ہیں؟ کہ بابا نے کہا تھا زینب تیرے بازوؤں میں رسی آئے گی. میں سوچا کرتی تھی عباس جیسا جس کا بھائی ہو, جس کا بھائی عباس ہو اس کے بہن کے بازو میں رسی آئے گی. اب تم جا رہے ہو, مجھے یقین ہے کہ میرے بازو میں رسی آئے گی. جاؤ عباس. عباس باہر نکلے, پھریرے پہ نکلا, لکھا ہوا تھا نصر من اللہ و فتح قریب. امام نے نیچے انگلی سے لکھا انا للہ و انا الیہ راجعون. چند جملے اور ختم دعا. عباس جاؤ. عباس نکلے, آرزو حسین نکلی, اقتدار حسین نکلا. عباس گئے پانی کلیا, واپس لوٹنا چاہ رہے تھے. مرتبہ جنگ ہمسان کی شروع ہوئی, کبھی دہنا ہاتھ گرا, کبھی بایاں ہاتھ گرا, مگر عباس نے منہ میں संभाला मशकीजे को किसी तरह से पानी पहुंच जाए। आगे बढ़ने के साथ देखा दुनिया ने एक मशकीजे पे भी तीर लगा, जबान के सहारे से घोड़े का रुख मोड़ दिया, घोड़े अब उधर ना जाए। मौला मेरा सलाम आखिरी कबूल कीजिए। हुसैन करीब पहुंचे, एक कमर पर हाथ रखा था, कहते जा रहे थे अलान इनका सरा बहरी, अब मेरी कमर टूट गई अब्बास, अब मेरी कमर टूट गई अब्बास। जब करीब पहुंचे तो आवाज आ रही थी, कह रहे थे अब्बास ऐ मौत इतनी ठहर जा, मेरे मौला की जियारत कर लूं। हुसैन ने कहा मैं आ गया अब्बास। मौला मैंने सुना था कि जब तक पैदा मैं जब हुआ था, जब तक आपकी गोद में नहीं आया था, उस वक्त तक मैंने आंखें नहीं खोली थी, जाते जाते भी मैं आपकी जियारत करके जाना चाहता हूँ। मौला ने कहा जरा फिर आंखें खोलो। कहा एक आंख में तीर है, दूसरी आंख में खून है। इमाम ने दूसरी आंख के खून को पोंछा, आंख खुली। अब्बास से कहा अब्बास जब तक जिंदा रहे हमेशा आका 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 कहा, एक मर्तबा भाई कह दो। अब्बास की जबान से या अखा कहा, खयाम में कोहराम बपा हुआ।
मातम हुसैन या